अहिले विश्व नै यो कोरोना महामारीको कारण जटिल अवस्थामा आइपुगेका छ। त्यसबाट नेपाल अछुतो रहने कुरै भएन। यस्तो परिस्थितिमा नेपाल सरकारले अहिले गरिरहेको जुन कर्महरू छ त्यसलाई सफल बनाएर कोरोना भाइरसबाट आम नागरिकलाई जोगाउनका लागि नागरिक समाज र मानवाधिकार कर्मीहरूको भूमिका के हुन सक्छ होला?
मलाई अवसर दिनुभएकोमा तपाईँलाई इन्सेकलाई धन्यवाद दिन चाहन्छु। सबभन्दा पहिले तपाईँले भन्नुभयो यो कोरोना जुन COVID-19 भन्ने नाम दिया छ, एउटा भाइरस जसले चाहिँ नि अब संसारलाई आतंकित बनाइरहेको छ, संसारलाई चाहिँ नि कस्तो बनाउन सक्ने भन्ने शक्तिशालीहरू पनि कोरोनाको अघिल्तिर जाने एउटा चाहिँ निरीह बन्नुपर्ने स्थिति बनेको छ। अब यो स्थितिमा अब यसको बारेमा अध्ययन अनुसन्धान हुँदैछ र यो धेरै समय पनि लाग्न सक्नेछ अनुसन्धानहरू भएर, यो के हो, यसको प्रकृति के हो, यो कहिलेसम्म रहन्छ, होइन, इत्यादि कुरा गर्नको लागि। त्यसैले नि यो हामी सबै अज्ञानतामै छौँ, यहाँ कोही पनि यसको विषयमा ज्ञानी भइसकेका छैन। यो कुरालाई पहिले हामीले बुझ्नुपर्छ। अब योसित लड्ने तरिकाहरू पनि विभिन्न राष्ट्रले आफ्नो स्थिति हेरेर आफ्नो क्षमता अनुसार उनीहरूले यसको सम्बोधन गर्न खोजिरहेछन्, होइन। त्यो पश्चिमा राष्ट्रहरू, पूर्वीय राष्ट्रहरू, अब दक्षिण पूर्वका राष्ट्रहरू, दक्षिण एसियाका राष्ट्रहरू हेर्नुभयो भने अब अहिले देखिएको के छ भने आफ्नै तरिकाले हामीले यससित चाहिँ नि जुझ्ने काम गरिरहेका छौँ र नेपालमा पनि हामीले सुरुदेखि नै विभिन्न प्रक्रियाहरू अप्नायौँ। जस्तो तपाईँलाई थाहा छ होला, वुहानमा देखिना साथ हामीहरूले जाने अभ्यास पठाएर त्यहाँका विद्यार्थीहरूलाई हामीले ल्यायौँ। त्यो बेलामा हाम्रो सोच के थियो भने सायद त्यो वुहानमा मात्रै छ, त्यहाँबाट विद्यार्थीहरूलाई रेस्क्यु गरेर यहाँ ल्याएपछि त्यसपछि हामी जाने केही पनि हुँदैन भन्ठान्थ्यौँ हामी,
हजुर,
होइन। त्यसपछि तपाईँले हेर्नु भने यति धेरै भयो कि नेपालमा भन्दा बाहिर चाहिँ नि कोरोना लागेर मर्ने नेपालीहरूको संख्या बढ्न थाल्यो। त्यसैले यसले चौथर्वी रूपमा असर पारेको छ र अब यसको एउटा उपायको रूपमा सबै संसारभरि देखियो के छ भने बन्दाबन्दी गर्ने भनेको यसको चेनलाई चाहिँ नि तोड्ने भनिन्छ, होइन। तपाईँले सुनिनु भएको छ, धेरै व्याख्या गर्न चाहन चाहन्न। यो स्थितिमा जब भइरहेको एउटा सिस्टम नै चाहिँ स्ट्यान्ड एन्ड स्टिल जब रोकिन्छ नि त्यसले पार्ने असरहरू धेरै हुन्छ। अब त्यो धेरै असरमा सबभन्दा नेपालमा परेको असर भनेको के हो भने शिक्षामा, जनताको स्वास्थ्यमा, होइन, आय आर्जनमा, यो विभिन्न जुन मानव अधिकारका जुन बेसिक फन्डामेन्टल भन्छौँ नि हामी, मौलिक अधिकारहरूभित्रै जाने नेपालको संविधानले मौलिक अधिकार भनेर किटान गरेकाहरू नै चाहिँ नि यो समस्याग्रस्त भएका छौँ। अब यसमा तपाईँले धेरै जट कुरा सोधिसक्नुभयो एकै लाइनमा, यसमा नागरिक समाजको भूमिका के हुन्छ भनेर मैले भनिहालेँ। यो कस्तो हो भने यसको बारेमा जस्तो तपाईँको मानव अधिकारको हनन हुँदा एउटा यो कानुनको हनन भयो त्यसैलाई यसलाई हटाऊ, वा यो कानुनले हनन गर्यो त्यसैलाई यो कानुन परिवर्तन गर, वा चाहिने मान्छेको यो चाहिने एउटा किसिमको अधिकार हनन भयो त्यसैले यसको सम्बोधन यसरी गर भन्न सक्छ मानव अधिकार कर्मीले र अब नागरिक समाजका स्वतन्त्र व्यक्तिहरूले वा सरकारले। तर यो एउटा यस्तो छ कि यसले सबैतिर असर पारेको छ। मैले अघि नै भने आर्थिक गतिविधिमा असर पारेको छ, मान्छेको राइट टु लाइफ
नचाहेको विषय छ,
जीवनको अधिकार हुने, बाँच्न पाउने अधिकार भनेको त्यसभित्र थुप्रै अधिकारहरू छन्। खाद्यान्नको अधिकार छ, विकासको अधिकार भनेको तपाईँको जाने पढ्ने लेख्ने जान्ने, होइन, सांस्कृतिक अधिकार छ, सुनिहाल्नुको, आजै चाहिँ इन्द्रयात्राको उसमा अवसरमा चाहिँ इन्द्रयात्राको रक्त हान्न सकिनँ भनेर एकातिर सांस्कृतिक कर्मीहरू यो हाम्रो पर्व नै रोकियो भनेर भन्छन्, अर्कोतिर भिड गर्नु हुँदैन भनेर प्रशासनले त्यसलाई रोक लगाउँछ, त्यहाँ टेन्सन हुन्छ। मैले भन्न खोजेको नि यसले हाम्रो अधिकारका हरेक क्षेत्रमा असर पारेको छ,
नछोएको विषय छैन, नछोएको कुनै विषय रहेन,
हो। त्यसले हामीलाई एक किसिमले रणभूलमा पनि पारेको छ,
होइन।
त्यस तपाईँले देख्नुहुन्छ मानव अधिकार आयोगले पनि एउटा विज्ञप्ति निकाल्छ, के भन्छ भने कोरोना के अरे यो क्वारेन्टाइनको व्यवस्था राम्रो गर भन्छ, कहिले कहिले अदालतले के भन्छ भने सबैलाई भेन्टिलेटरको व्यवस्था गर भन्छ, होइन। अब यो चाहिँ के भइरहेको छ अहिले भने इन्स्टिट्युसनहरूलाई त उनीहरूलाई पनि थाहा छैन कसरी गर्ने भनेर,
हजुर,
अदालतलाई पनि थाहा छैन, तर अदालतमा केस आएपछि त केही त निर्णय दिनु पर्यो होइन। संसदले के भन्छ भने 10,000 चाहिँ नि भेन्टिलेटरको तुरन्त व्यवस्था गर भनिदियो होइन। भइराज भेन्टिलेटर भनेको कति लाग्छ, कसरी ल्याउन सक्छ, देशको परिस्थिति के हो, आर्थिक अवस्था के हो, हिजो अमेरिकामा कस्तो भइरहेछ, अरू ठाउँ विकसित भनिएका देशमा के भइरहेछ, त्यो कसैले पनि हेर्ने मैले भन्न खोजेको क्षमतै भएन हाम्रो
हजुर।
त्यसैलाई यसको बेलामा के हुन्छ भने लोक रिजाइका कुराहरू बढी हुन्छन्, लोकप्रति मानव अधिकार कर्मीहरू सचेत हुनुपर्छ र उनीहरूले आफ्नो क्षमता अनुसार, हाम्रो पहुँच अनुसार, हामीले गर्न सक्ने कुरा अनुसार चाहिँ नि मानव अधिकारको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता देख्छु मैले।
क्षमतालाई नहेर्ने तर गर गर भन्ने प्रवृत्तिले चाहिँ के संकेत गर्छ त? जस्तै यो अघि
मैले भनिहालेँ, अरू जस्तो हामी जुन स्थितिमा मानव अधिकारका मुद्दाहरू उठाउँछौँ, जस्तो अब भनौँ न तपाईँ हामीले नै हिजो चाहिँ नि ल हिंसा बन्द गर भन्यो माओवादी युद्धको बेलामा होइन, अथवा जेलमा चाहिँ त्यसै राख्न पाइँदैन भन्यो, अथवा ब्यारेकमा राख्न पाइँदैन भन्यो, त्यस्तै कुनै दिन विद्यार्थीहरू पढ्न जान पाएन उनीहरूको बच्चालाई चाहिँ स्कुल पठाऊ भन्यो, अब अहिले त स्कुलै खोल्न सक्ने स्थिति पनि छैन भनिन्छ होइन। मैले भन्न खोजेँ हस्पिटलहरूमा बिरामी जानको लागि एउटा त बिरामी पनि जान डराउने विषय हो, किन कोरोना छ भन्नाले त्यहाँ सर्ने स्थिति छ
त्यहाँबाट
होइन। त्यो स्थितिमा हामी कसैलाई पनि यो म कसैलाई पनि दोष दिन गइरहेको छैन, तर यहाँनिर चाहिँ मैले के भन्न खोजेँ भने मानव अधिकार कर्मीहरूले फन्डामेन्टल कुराहरू केही केही कुराहरूमा चाहिँ ध्यान दिनु आवश्यक छ भन्ने मलाई लाग्छ। जतिखेर सरकारले अब धेरै जस्तो ठाउँमा हामी देखिरहेछौँ एकातिर यो कोरोनाको फैलावटलाई रोक्नलाई लकडाउन वा भन्नुहोस् बन्दाबन्दी वा निषेधाज्ञा आवश्यक छ भनेर निषेधाज्ञा गरिरहेछ, अर्कोतिर के हुन्छ त्यसले गर्दा मानव अधिकार कर्मीहरूको तपाईँको जुन हेडल गर्ने मुभमेन्टको चाहिँ गर्न सक्ने अवस्था पनि छैन, उनीहरूकै आफूलाई पनि जगेर्ना गर्नु परेछ। तर यति हुँदा हुँदै पनि मलाई के लाग्छ भने जस्तो हेर्नुहोस् मैले एक दुईवटा कुरो चाहिँ एकदम मलाई लागेको कुरो भन्छु,
हजुर हजुर,
अहिले विद्यार्थीहरू अहिले के छ भने देशभरि एउटै स्थिति छैन,
हजुर,
मानव अधिकार कर्मीहरू धेरै जसो सहर केन्द्रित भएको अनि अझ राजधानी र अरू यस्तै ठुला सहरहरू भएको र यो कोरोनाको पनि अलिक डेन्सली पपुलेटेड धेरै जनसङ्ख्या भएको ठाउँमा बढी यसको असर देखिया हुनाले हामी कि त अलिक कुन चाहिँ विषयमा हामीले काम गर्ने भन्ने कुरामा हामीले हेर्न सकिरहेका छौँ। जस्तो भन्नुहोस् अहिले के देखिन्छ भने 500 बढी सङ्क्रमित भएको केही जिल्ला छ, हुँदै हुँदै कतिपय जिल्ला छ जहाँ कि एकजना दुईजना मात्रै सङ्क्रमित छ, एक्जाम्पलको लागि भन्नुहोस् ल भानिलो मुगु,
5 जिल्लामा त सङ्क्रमित नै छैनन् अहिले,
छैन
हजुर,
र भएका देश जिल्लामा पनि जस्तो काठमाडौँकै कुरा गरौँ सबै नगरपालिकामा बराबरी त छैन
छैन
होइन, त्यो भित्रको वार्डहरूमा बराबरी छैन
छैन,
भनेपछि जुन वार्डमा सङ्क्रमित छैन त्यहाँ चाहिँ नि पनि त्यहाँका त्यहाँ चाहिँ नि यो सुरक्षाका कुराहरू गरेर साना साना प्राइमेरी स्कुलका विद्यार्थीहरूलाई पढाउनतिर किन कसैको ध्यान गइरहेको छैन मेरो प्रश्न चाहिँ नि त्यो हो। ठिक छ सहरकाहरू ठुला स्कुलहरू क्षमतावान स्कुलहरूले त के छ भने अनलाइन भनेर पनि खोलिरहेका छन्, तर जसको जे केहीमा पनि पहुँच छैन हेर्नु न, आज नयाँ कुरो के आइरहेछ भने हिजोसम्म हामीले विद्यार्थीलाई पढ्नुको लागि आवश्यकता के थियो भन्दाखेरि के थियो भन्दाखेरि भवन चाहिन्छ, पुस्तक चाहिन्छ, शिक्षक चाहिन्छ भन्थ्यो होइन, आज नयाँ कुरो थपिएको छ विद्यार्थीको राइट अफ एजुकेसन, सानो सानो बच्चाहरूको प्राइमेरी स्कुलको बच्चाहरू पूर्व प्राथमिक विद्यालयका स्कुल जाने विद्यार्थीको लागि पनि यो त इन्टरनेट आवश्यक रहेछ भन्ने देखियो नि त होइन, भवन पुस्तक शैक्षिक सामग्री सँगसँगै इन्टरनेटको आवश्यकता रहेछ र अब प्रत्येक विद्यार्थीलाई एउटा एउटा त्यो ल्यापटप चाहिँ चाहिने रहेछ भन्ने देखियो नि त होइन र, अहिले साना साना बच्चालाई पनि अनलाइन भने के त परिवारमा ल्यापटप त चाहिने रहेछ नि, अब सोच्नु सबै मुगुको कुरा, त्यसलाई मेरो जाने भनाइ के हो भने मुगु जस्तो ठाउँमा अब त्यो बेलामा हामी पुग्न धेरै गाह्रो होला, जहाँ चाहिँ नि छैन मैले इन्सेप जस्तो संस्थासित अझ अनुरोध गर्न चाहन्छु जहाँ उसको जाने देशव्यापी रूपमा फैलावट छ त्यो ठाउँमा जहाँ कोरोना छैन जहाँ चाहिँ नि कृषि कर्म भइरहेको छ कुनै वार्ड होला कुनै पालिका होला त्यो ठाउँमा पनि यो मान्छे डढाएर शिक्षकहरूले चाहिँ सरकारी विद्यालयहरूलाई झन् मतलबै छैन, शिक्षकहरूले तल आइरहेको भनेका छन्, कसैले रिस्क लिन तयार छैनन्। यसको नाममा सबभन्दा पिछडिएका जनताहरू, सबभन्दा गरिब चाहिने बच्चाहरू जसलाई तपाईँले अवसर दिनुपर्ने हो, ऊ त अवसरबाट झनै वञ्चित भइरहेछ। त्यसलाई म धेरैतिर जानुपर्छ भन्दिनँ, हाम्रो क्षमता जहाँ छ त्यस्तै गरी तपाईँको चाहिँ स्वास्थ्यकै कुरामा भन्नुहोस् होइन, स्वास्थ्यको कुरामा हामी के गर्न सक्छौँ? जस्तो स्थानीय तल चाहिँ भएका अस्पतालहरूलाई, सबै ठाउँ त कोरोना छैन नि त, ती अस्पतालहरूमा पनि त अरू छेउका मान्छेहरू आएर औषधि गर्न पाउने यो कुरा भएको छैन। यसको मोनिटरिङ गरेर सरकारलाई चाहिँ यस विषयमा सल्लाह दिने, सुझाव दिने र दबाब दिने होइन, त्यो कुराहरू गर्नुपर्छ भन्ने मलाई लाग्दछ। किनभने यो एउटा यस्तो नयाँ चिज आएको छ, यति आक्रामक रूपमा आएको छ, यसले हामी सबैलाई चाहिँ नि किम कर्तव्य विमूल बनाएको छ। तर सबैले किम कर्तव्य विमूल भएर बस्नु भएन, तपाईँ सोच्नुहोस् हामी मानव अधिकार कर्मीहरूले पञ्चायतको बेलामा जतिखेर मानव अधिकारको हामीले सुरु गरेका थियौँ त्यतिखेर हाम्रो के थियो भने एउटा लक्ष्य के थियो, पञ्चायत यो चाहिँ नि पारासाइट हुने व्यवस्था हो, त्यसैलाई राजनीतिक स्वतन्त्र आवश्यक हो भन्नाले राजनीतिक स्वतन्त्रको लागि हामीले लेख्ने, पढ्ने, पार्टी खोल्ने होइन, त्यो त्यो अधिकारको लागि हामीले लडौँ। त्यतिखेर हामीले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारतिर पनि धेरै ध्यान दिएनौँ, किनभने पहिलो बुन्दाभित्र पस्ने जाने के हो भनेर हामी त्यसले लाग्यो। त्यसैले हामीले राजबन्दी रिहाईको कुरा गऱ्यौँ, हामीले जाने दलको स्वतन्त्रताको कुरा गऱ्यौँ, लेख्न के अरे पत्र पत्रिका प्रेस स्वतन्त्रताको कुरा गऱ्यौँ, वाक स्वतन्त्रताको कुरा गऱ्यौँ। त्यस्तै मैले भन्न खोजे, आज हामी यो कोभिडको आक्रान्त भइरहेको बेलामा कुन क्षेत्रमा हामीले गर्नुपर्छ र फेरि के विभिन्न क्षेत्रका विभिन्न ठाउँहरू विभिन्न कुराहरू हुन सक्छन्। मैले त एउटा उदाहरण दिएको, तर यो शिक्षा भन्ने कुरा त के हो भने हरेक विकासको लागि आवश्यकता हो, हरेक कुराको लागि आवश्यक हो। आज केटाकेटीहरू सबभन्दा तल गरिब, निमुखा होइन, दैनिक जानादारीमा काम गर्नेहरू जसले सरकारको त्यो प्राइमेरी स्कुलमा पठाउँदिए, ती बच्चाहरूको बारेमा सोच्नुपर्छ भन्ने मलाई लाग्छ।
हजुर, जस्तो यो अहिलेको परिस्थितिले आम नागरिकको आधारभूत अधिकार त खण्डित भएको छ, यसले केही न केही खतरा त निम्त्याउँछ होला, तर यति हुँदाहुँदै पनि संविधानमै लेखिएको यो स्वास्थ्यको अधिकारको कुरा, अस्पतालको गेटैमा पुगेर मान्छे मर्नुपर्ने परिस्थिति हुँदा चाहिँ सरकारले के गर्नुपर्छ? यस्ता खालका परिस्थिति
अब यतिखेर हामीका समस्या के हो भने दुई किसिमको स्वास्थ्य प्रणाली भयो हाम्रो।
हजुर,
एउटा सरकारी स्वास्थ्य प्रणाली जुन ढिलो छ, जुनमा क्षमताको कमी छ, जहाँ कमिटमेन्ट भन्छ नि प्रतिबद्धताको है, र अरू व्यवस्थापनहरू पनि कमजोर व्यवस्थापन, त्यो हामीका चलेर आएको सरकारी भनेपछि जागिर खाने प्रवृत्तिले त्यो सरकारी संयन्त्रलाई त्यो 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 एउटा समस्या छँदैछ।
कतिपय राम्रो हुँदा हुँदै
अर्को हाम्रो निजी स्वास्थ्य प्रणाली, निजी स्वास्थ्य प्रणाली चाहिँ फेरि के भने त्यो प्रफिटको लागि, सेवाको लागि भन्दा पनि प्रफिटको लागि स्थापना भएको, किनभने धेरै जस्तो ठुला अस्पतालले मेडिकल कलेज बनाउने भन्ने हिसाबले उनीहरू भएका छन्, र उनीहरूभित्र सबभन्दा धेरै के हो नि प्रतिबद्धताको कमी र मुनाफामा असर पर्ने ठाउँ। एकजना कोभिडको बिरामी छिर्यो भने अस्पतालै बन्द हुन्छ, त्यसैलाई यसरी गर्नु हुँदैन, हामी लिँदैनौँ भन्ने खालको जुन छ, यो दुईटा कुरोले गर्दाखेरि हामी समस्यामा परेका छौँ। हो, यिनी मानव अधिकार कर्मीहरूले अब सरकारलाई भन्नुपर्ने कुरो के हो त, अस्पतालहरू चाहिँ नि लाई कसरी जवाबदेही बनाउने, कसरी स्वास्थ्य कर्मीहरूको चाहिँ नि सुरक्षा र प्रवीर के यो चाहिँ नि प्रतिबद्धता सबै स्वास्थ्य कर्मीहरूको कसरी अगाडि बढाउने, यी कुराहरूमा पनि चाहिँ नि मानव अधिकार कर्मीहरू वा नागरिक समाज अगाडि बढ्नुपर्ने आउनुपर्ने छ। अब तर समस्या के छ भने हामी सबै जाने, मैले अघि पनि भने, यति धेरै समस्याहरूलाई हेर्छौँ अनि त्यो समस्याहरू सबैको सम्बोधन गर्न खोज्छौँ, हेर्नुहोस् त्यो गरेर हामी अगाडि बढ्न सक्दैनौँ। तपाईँको एउटा क्षमता होला, इन्सेटको एउटा क्षमता होला, त्यस्तै अरू कुनै संस्थाको अर्को क्षमता होला। यतिखेर आएर हामीले अब कोभिडले पारेको चाहिँ एकदम शरणार्थीहरूको समस्या भनेर एकदम इराकको अफगानिस्तानको शरणार्थीको कुरा गर्ने हो कि आफ्नो देशमा यहाँ चाहिँ कसरी जनतालाई बचाउने भन्ने हो, मेरो उदाहरण मात्रै दिएको। त्यसैले सबै मानव अधिकार संस्थाहरू विभिन्न विषयमा मानव अधिकारको लागि काम गर्नेहरूले अहिले यतिखेर एक ठाउँमा आएर सोच्नुपर्ने कुरो के हो भने अहिले नेपालीहरूको शिक्षा, स्वास्थ्य र खाना पाउने अधिकार, खाद्यको अधिकार, हेर्नुहोस् काम गर्न सकिरहेको छैन, उनीहरूलाई सरकारले दिनुपर्छ,
रोजगारीको कुरा पनि छ,
दिनुपर्छ। पहिले सुरुमा भयंकर बाढे, अब अहिले वास्ता छैन। अनि अर्को कुरो चाहिँ के हो भने हामीले हेर्नुपर्ने, यो समस्या धेरै लामो समय रहन सक्छ, त्यसैले मान्छेलाई आतंकित नहुने र यो समस्यासँग जुझ्दै आफै जनताले कसरी जुझ्ने भन्ने कुरा पनि गर्नुपर्छ, जुझ्दै कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरो धेरै लाग्छ। जस्तो लाग्नुपर्छ, जस्तो अहिले आज हिजो योजना आयोगको एउटा चाहिने रिपोर्ट आएको छ, सबभन्दा कम्ती चाहिने असर पारेको कोभिडले कहाँ हो भन्दाखेरि कृषि कर्ममा,
हजुर,
कृषिमा त्यति साह्रो असर पारेको छैन। भनेपछि त एउटा क्षेत्र त रहेछ नि हाम्रो काम गर्ने, हो अब यी काम के अरे खानु नपाएका जनताहरूलाई अथवा त्यो गरिबीमा रहेका जनताहरूलाई कसरी कहाँतिर पनि आकर्षित गर्ने भन्ने कुरातिर पनि सरकार लाग्नुपर्छ भन्ने मलाई लाग्छ।
जस्तो अहिले फ्रन्टलाइन डिफेन्डरमा कोरोना संक्रमणको दर बढ्दो छ, दुर्व्यवहारका घटना पनि त्यत्तिकै सार्वजनिक भइरहेका छन्। यतातिर सरकारको ध्यान बेलामा पुग्न सकेन भने त समस्या जटिलतातर्फ जान्छ होला नि।
त्यो सरकारको ध्यान पुर्याउने काम पनि तपाईँ हाम्रो हो,
हजुर हजुर,
होइन सरकार भनेको के हो भने सरकारका, मैले अघि नै भने सरकारको संयन्त्रहरू हामीलाई थाहा छ कि यो संयन्त्रहरू त्यति साह्रो इफेक्टिभ छैनन्,
चुस्त दुरुस्त छैन,
छैनन् होइन। मैले अघि नै भने प्रतिबद्धताको पनि कमी छ। यो बेलामा मानव अधिकार कर्मीहरूको काम त के हो भने त्यो भएको संयन्त्र, अब यो संयन्त्र तुरन्त फ्याला भनेर त हामी
त्यसैले
मानव अधिकार कर्मीको काम के हुन्छ भने त्यो संयन्त्रसित बढी से बढी उसलाई जवाबदेही बनाउने काममा लाग्नु पर्यो। चोलो डोलो सरकारको, अब हामीले के देख्छौँ भने सजिलो के हुन्छ भने अदृश्यसित लड्ने सजिलो हुँदो रहेछ क्या,
हजुर हजुर।
अनि धेरै जसको कुरा के हुन्छ, सरकारले यसो गरेन मात्रै, सरकारको कुन चाहिँ निकाय चाहिँ जवाबदेही हुनुपर्ने हो,
हजुर हजुर,
त्यो निकायले चाहिँ जवाबदेही। मैले अघि नै भने जस्तो विद्यार्थीहरू प्राथमिक विद्यालय, हामीलाई थाहा छ हाम्रो संविधान हाम्रो संहिताको स्वरूपमा प्राथमिक विद्यालयहरू होइन अथवा विद्यालयहरू पालिकाको मातहतमा छन्,
सरकारको मातहतमा छन्
हो, त्यही त पालिकाहरूको, त्यो गाउँपालिका होला त्यो नगरपालिका होला,
हजुर हजुर।
त्यसैलाई त्यो पालिकालाई चाहिँ हामी जवाबदेही नबनाएर एकैचोटि सरकारले यस्तो गर्यो मात्रै भनेर त हुँदैन,
हजुर हजुर।
मेरो भनेको त्यहाँतिर पनि काम गर्नु पर्यो हामीले, हामीले सरकारको नाममा हाम्रो दिमागमा पनि केन्द्रीय सरकारको कुरा मात्रै गर्छौँ हामीले, प्रदेश सरकार स्थानीय सरकार पालिकाहरू त्यो पनि सरकार हो होइन, र संघीय सरकार तिनटै लेभलमा कसरी काम गर्ने भन्ने हामीले चाहिँ एउटा मलाई लाग्छ रणनीति तयार गर्नुपर्छ मानव अधिकार कर्मीहरूले। त्यसैले परिवर्तित सन्दर्भमा हाम्रो काम गराइहरू के भइरहेको छ भने नि, मैले यदि यसो बाहिरबाट हेर्ने हो भने
हजुर,
अहिले हाम्रो संस्थाहरूको के छ भने हिजो जे गरिरहेको थियौँ त्यसैतिर चाहिँ नि बढी त्यही अनुसारको त्यो स्टाटस को भन्छ नि, त्यही अनुसारको हाम्रो प्रवृत्ति छ, त्यो होइन। अब तपाईँको तिनवटा सरकार छ भने तिनवटा सरकारसित तपाईँ कसरी काम गर्नुहुन्छ, अर्थात् त्यो तिनवटा सरकारलाई मानव अधिकारको बारेमा कसरी चाहिने जवाबदेही बनाउनुहुन्छ भन्ने चाहिँ प्रमुख विषय हो जस्तो मलाई लाग्छ।
हजुर, जस्तो अब अहिले यो कोरोना संक्रमणको कारणले तपाईँ हाम्रो दैनिकी नै परिवर्तन गरेका छ, तपाईँ हाम्रा कतिपय आधारभूत अधिकारहरू खण्डित पनि भएको छ, यस्तो बेलामा नागरिक समाज र मानव अधिकार आन्दोलनको यो देखिएको चुनौतीको सन्दर्भमा प्राथमिकता चाहिँ के केलाई पार्नुपर्छ होला, के विषय चाहिँ प्राथमिकता?
मैले अघि भनिसकेँ जस्तो लाग्छ मलाई, हाम्रो प्राथमिकताभित्र जनताका आधारभूत होइन मौलिक अधिकारहरूको लिस्ट नै चाहिँ हाम्रो संविधानमा त्यति डाइरेक्टमा हामी जान सक्दैनौँ यो अहिलेको सङ्कटको बेलामा, यो अहिले सङ्कटमा छ। त्यसैले मौलिक अधिकारका आधारभूत कुराहरू के हो भन्दाखेरि शिक्षा स्वास्थ्य होइन, यी कुराहरूमा जस्तो तपाईँले अघि भन्नुभयो, यदि अस्पतालबाट चाहिने तपाईँ सम्झिनुहोस् त भैँचालोको बेलामा,
हजुर,
भैँचालोको बेलामा जुनसुकै अस्पताल टेन्ट गाडेर भए पनि मान्छेलाई औषधि गराएको
थियो
होइन,
हजुर
गराएको थियो नि त,
गराएको थियो।
तर अहिले बिरामीभित्र पस्न पाउँदैन भनेपछि त्यो सरुवा हो भन्ने नाममा त्यस्तो गर्न पाइन्छ, अस्पतालहरूले पाइँदैन। तर त्यसभित्र अर्को एउटा उपाय, अर्को कुरो के छ भने स्वास्थ्य कर्मीहरूको सुरक्षाको पनि ध्यान दिनुपर्छ। त्यसैले अहिले सरकारले बढी से बढी ध्यान दिनुपर्ने भनेको त स्वास्थ्य भने स्वास्थ्य कर्मीहरूलाई कसरी चाहिने प्रेरित गर्ने, उनीहरूको स्वास्थ्यका लागि चाहिने विभिन्न लुगा मास्कको कुरा हुन्छ कि, उनीहरूको भरण पोषणको कुरा हुन्छ कि, उनीहरूलाई पर्यो भने चाहिने उनीहरूलाई विशेष व्यवस्था गर्नु पर्ने सक्छ कि, उनको आर्थिक कुरा हेर्न पर्छ कि, सामाजिक कुराहरू, आज कोरोना कसैलाई लाग्यो भने त्यसलाई घृणा गर्ने कुरा भइरहेको छ, जब कि यस्तो भइसक्यो समुदायमा फैलियो पनि हामी भन्छौँ अनि घृणा पनि हामी नै भन्छौँ गर्छौँ होइन, समुदाय फैलियो भन्नुको अर्थ के हो नि, त्यो त मौका पनि आउन सक्छ भन्ने हो नि त होइन, अनि त्यो पनि गर्ने फेरि घृणा पनि गर्ने त्रास पनि गर्ने, यो दुईटा जुन कुरा छ त्यसैमा मानव अधिकार कर्मीहरूले पनि यो हामी त पहिले पहिले अवेरनेस भनेर भन्थ्यौँ नि त सचेतनता कार्य,
हजुर हजुर हजुर,
त्यो सचेतनता यतातिर पनि फैलाउनु पर्ने छ यो बारेमा, कोरोनासित कसरी जुझ्ने र कसरी बाँच्ने होइन, कोरोना सँगसँगै कसरी बाँच्ने, जहिलेसम्म त्यसलाई तपाईँ जहिलेसम्म कोरोनालाई हराउनुहुन्न त्यो बेलासम्म त तपाईँ रणभूमिमा त सँगै हुनुहुन्छ नि होइन,
एकदमै,
त्यसैले हाम्रो अस्तित्व कोरोना हुँदाखेरि पनि कसरी राख्न सकिन्छ भन्ने रणनीति भनेको नि जनतालाई सचेत पनि बनाउनु पर्यो, मैले अघि पनि भने हो हामीलाई सांस्कृतिक गतिविधि चाहिन्छ, तर त्यो सांस्कृतिक गतिविधिलाई चाहिने जस्तो अहिले भर्खर मैले तपाईँलाई आगै भनिसकेँ
होइन,
अब यी कुराहरू हिजो चाहिने महिलाहरूको तिजमा सरकारले रोक लगायो कतिलाई रिस उठ्या होला, तर मानव अधिकार कर्मीहरूले चाहिँ यसो आवाज उठाउने कि नउठाउने, यसो गर्नुहुन्छ यसो गर्नु हुँदैन, जस्तै हिजो हामीले सचेतनताको बारेमा कुरा उठाउँदाखेरि त हामी कतिपय मान्छेलाई मन नपर्ने कुराहरूको बारेमा नि त बोलेका थियौँ होइन,
एकदमै
होइन, त्यसैले आज मानव अधिकार कर्मीहरूले पनि के त्यो रिस्क चाहिने के चाहिने हाम्रा नगरपालिका र गाउँपालिकाको अध्यक्ष र वडा अध्यक्ष अनि सरकारको कर्मचारी वा पुलिस होइन आर्मी सुरक्षा संयन्त्रहरू र चाहिने तपाईँको चाहिने सशस्त्र प्रहरी उनीहरू र स्वास्थ्य कर्मीहरूले मात्रै चिकित्सक र नर्सले मात्रै चाहिने ऊ लिने हो र रिस्क लिनुपर्ने हो, हामी मानव अधिकार कर्मीहरूले जाने केही कुरो गर्नै नपर्ने हो र हामी बची बची पनि हामीले कमसे कम केही संस्थाहरू बसेर मैले त्यो चाहिँ देखिरहेको छैन, ठुला बनिएका संस्थाहरू बसेर सँगसँगै बसेर हामीले सचेतनता कसरी फैलाउने, हाम्रा गाउँघरमा हामीले कसरी जनतालाई सिकाउने यो सँगसँगै बाँच्न र अगाडि बढ्न भन्ने कुराहरू गर्नुपर्छ भन्ने मलाई लाग्छ। जस्तो तपाईँलाई एउटा उदाहरण दिन्छु, प्राथमिक विद्यालय र मेरो ऊ चाहिँ बढी विद्यालयमा जोड छ है,
हजुर हजुर,
प्राथमिक विद्यालयहरूमा गाउँघरका त्यो हेर्नु एकदम अलि रिमोट एरिया हुने एउटा स्कुलमा मुस्किलले 100 बच्चाहरू हुन्छ
हजुर,
प्राविमा त्यो 100 बच्चालाई पनि तपाईँले जाने हप्तामा एकचोटि वा दुईचोटि मात्रै आउने गरेर भाग लाउनुहोस् न, 20-20 गएर भाग लाउनुहोस्
हजुर
होइन, अनि 20-20 विद्यार्थीलाई दुईटा कक्षा कोठामा राख्नुहोस्, 3 कक्षा कोठामा राख्नुहोस्, तर शिक्षकहरूको प्रतिबद्धता त त्यहाँ आउनु पर्यो नि त, अनि त्यहाँको पालिकाले पनि त्यो गर्नु पर्यो नि त, त्यसमा त हामी मानव अधिकार कर्मीहरूले धेरै काम गर्न सक्छौँ जस्तो लाग्छ मलाई। त्यस्तै स्वास्थ्यकै बारेमा पनि यहाँ यत्रो विधि भइरहेको छ, हामी चुनावमा चाहिँ पर्यवेक्षण गर्दै हिँड्थ्यौँ, अहिले पनि हामीहरूले ल हामी चाहिँ नि यसरी अब भनिन्छ आजकल त के छ नि खालि पत्र पत्रिकाले मात्रै अनलाइनहरूले मात्र दिइरहेछ कुराहरू, तर मानव अधिकार कर्मीहरूले पनि त पिपिई लगाएर चाहिँ नि केही ठाउँमा अनुगमन गएको हेर्न पाउँदा त राम्रो हुन्थ्यो नि त,
हजुर हजुर
होइन, त्यही हो, त्यसैले अहिलेको बेला भनेको एउटा नयाँ परिस्थितिको सृजना भएको छ, यो नयाँ परिस्थितिको सृजना भएको बेलामा हामीले हिजो के गरेका थियौँ आफैले गरेका कामहरू पनि हामीले सम्झिनु पर्ने आवश्यकता छ, र परिस्थिति अनुसार आफूले हिजो जे गरेका थियौँ आज त्यही गर्ने, हिजो कुन बेलामा कसरी चाहिने काम गरिरहेको थियो र आजको बेलामा हामी कसरी काम गर्ने भन्ने बारेमा चाहिँ सोच्नु आवश्यक छ भन्ने मलाई लागिरहेको छ।